नमस्कार, कृषि पत्रिकामा स्वागत गर्दछौ। म नरेश न्यौपाने
र म शान्ति कुँवर।
कृषि पत्रिकाको सुरुमा राष्ट्रिय कृषि नीति 2083 जारी सम्बन्धी समाचार। कृषि वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। संघीय शासन प्रणाली अनुरूप तयार गरिएको उक्त नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, कृषकको आय अभिवृद्धि, कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन तथा कृषि निर्यात प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखेको छ। कृषि नीतिका बारे आफ्नो धारणा राख्नुहुँदै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रका विद्यमान चुनौतीलाई सम्बोधन गर्दै दिगो र उत्पादनमुखी कृषि प्रणाली निर्माण गर्ने उद्देश्यले नीति ल्याएको बताउनुभयो। कृषि नीतिले भूमि खण्डीकरण, बाँझो जमिनको वृद्धि, सिंचाई तथा भण्डारण पूर्वाधारको अभाव, युवा पलायन, जलवायु परिवर्तनको प्रभाव, न्यून उत्पादकत्व तथा बढ्दो आयात निर्भरता जस्ता समस्याको समाधानका लागि स्पष्ट नीतिगत व्यवस्था गरेको छ। कृषि नीतिमा आधारभूत खाद्य वस्तुमा आत्मनिर्भरता हासिल गर्ने, कृषि व्यवसायीकरण तथा औद्योगिकरणलाई प्रवर्धन गर्ने, उत्पादनको ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजार विस्तार गरिने उल्लेख छ। जैविक विविधताको संरक्षण गर्ने, वातावरण मैत्री कृषि प्रणाली विकास गर्ने तथा डिजिटल कृषि प्रविधि, स्थानीय ज्ञान र नवप्रवर्तनलाई कृषि विकाससँग जोड्ने व्यवस्था समेत कृषि नीतिमा छ। उत्पादन तथा उत्पादकत्व वृद्धि, समावेशी कृषि यान्त्रिकीकरण, भूमि संरक्षण तथा सदुपयोग, कृषि अनुसन्धान तथा प्रविधि विस्तार, न्यूनतम समर्थन मूल्य, कृषि बीमा, सहुलियतपूर्ण कृषि ऋण, खाद्य स्वच्छता तथा पोषण सुरक्षा लगायत विषयलाई कृषि नीतिले प्राथमिकतामा राखेको छ। कृषि बजार तथा उद्योग विकास, निजी क्षेत्र र सहकारीको लगानी प्रवर्धन, माटो स्वास्थ्य व्यवस्थापन, जलवायु अनुकूलन, कृषि तथ्याङ्क प्रणाली सुदृढीकरण तथा कृषिलाई सम्मानित पेसाका रूपमा स्थापित गर्ने विषयलाई कृषि नीतिमा प्राथमिकता दिइएको छ। कृषि नीति कार्यान्वयनका लागि संघ प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, आवश्यक कानुनी तथा संस्थागत व्यवस्था, पर्याप्त वित्तीय स्रोत परिचालन, निजी क्षेत्रको सहभागिता तथा नियमित अनुगमन र मूल्याङ्कनको समेत व्यवस्था गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। मन्त्रालयले राष्ट्रिय कृषि नीति 2083 प्रभावकारी कार्यान्वयनबाट खाद्य आत्मनिर्भरता, रोजगारी सिर्जना, आयात प्रतिस्थापन, कृषि निर्यात अभिवृद्धि तथा समृद्ध राष्ट्रिय अर्थतन्त्र निर्माणमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
हुम्लामा कोदो खेती प्रति किसानको आकर्षण बढ्यो। उत्पादनमा वृद्धि सम्बन्धी समाचार गोर्खा पत्र दैनिकमा छापिएको छ। समाजमा कुनै समय कु अन्नका रूपमा परिभाषित गरिएको कोदो खेतीबाट हिमाली जिल्ला हुम्लाका किसानले उत्पादन बढाउन थालेका छन्। कोदोको महत्व बुझ्दै जानु, स्थानीय रैथाने बालीका रूपमा यसको बजार विस्तार हुनु र बिक्रीबाट प्रत्यक्ष आमदानी हुन थालेपछि किसान कोदो खेतीतर्फ आकर्षित हुन थालेका हुन्। स्थानीय रैथाने बालीका रूपमा समेत पहिचान बनाउन थालेको कोदो खेतीको उत्पादन बढ्न थालेको सर्केगाड गाउँपालिका 3 उनापानीका किसान दान बहादुर फडेराले बताउनुभयो। विगतका वर्षमा मुख्य बालीका रूपमा लगाइँदै आएको कोदो खेतीमा कमी आए पनि पछिल्लो एक वर्ष यता बिक्री हुन थालेपछि किसानले थप मेहनत गर्न थालेका कारण उत्पादन बढेको उहाँको भनाइ छ। कोदोको महत्व बुझ्दै जानुका साथै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र व्यक्तिगत रूपमा समेत कोदो खरिद गरी जिल्ला बाहिर लैजान थालिएपछि यसको बिक्रीबाट आमदानी हुन थालेको उहाँले बताउनुभयो। स्थानीय स्तरमा कोदोको उपभोग घटेपछि उत्पादनमा समेत ह्रास आएको अवस्थामा यसको महत्व, फाइदा र आमदानी बारे जानकारी बढेपछि किसानले फेरि कोदो खेतीतर्फ आकर्षित भएको उहाँले बताउनुभयो। एक वर्षमा कोदो उत्पादनमा 1.14% वृद्धि भएको कृषि विकास कार्यालय हुम्लाका प्रमुख चुडामणि पन्तले बताउनुभयो। यस वर्ष उत्पादन अझै बढ्ने उहाँको अपेक्षा छ। जिल्लाका 7 गाउँपालिकामा कोदो खेती हुने गरेको छ। जिल्लाको 1062 हेक्टर खेतीयोग्य जमिनमा कोदो खेती भइरहेको र यसबाट 1125 मेट्रिक टन कोदो उत्पादन हुने गरेको प्रमुख पन्तले जानकारी दिनुभयो। कोदोको महत्व बारे किसानलाई जानकारी गराउने तथा बजार सुनिश्चित हुन थालेपछि किसानले कोदो खेतीमा ध्यान दिन थालेका कारण उत्पादन वृद्धि भएको उहाँको भनाइ छ। हुम्लामा 8 जातका कोदो मध्ये डल्ले र ओखले कोदोको खेती बढी हुने गरेको छ। जिल्लामा कोदोको मूल्य प्रति केजी 105 रुपैयाँ निर्धारण गरिएको छ।
अन्नपूर्ण पोस्ट दैनिकमा स्याङ्जाको वालिङ नगरपालिकाले किसानको सहजताका लागि कृषि एम्बुलेन्स सेवा प्रारम्भ गरेको समाचार प्रकाशित छ। वालिङ नगरपालिकाले किसानको सहजताका लागि कृषि एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ। सेवा प्रारम्भ भएसँगै यहाँका किसानद्वारा उत्पादित विशेष गरी तरकारी तथा फलफूल बोकेर हिँड्नुपर्ने बाध्यता हट्ने भएको छ। वालिङ नगरपालिका र दिवालो संस्थाद्वारा सञ्चालित वालिङ कृषि विकास परियोजनाको साझेदारीमा कृषि एम्बुलेन्स नामाकरण गरिएको सामान बोक्ने सवारी साधन खरिद गरी सञ्चालनमा ल्याइएको हो। कुल 32,90,000 लागतमा कृषि एम्बुलेन्स खरिद गरिएको छ, जसका लागि वालिङ नगरपालिकाको 18,90,000 र परियोजनाले 14,00,000 रुपियाँ साझेदारी गरेका नगर प्रमुख कृष्ण खाँडले उल्लेख गर्नुभयो। खेतबारीदेखि बजार र सेवाग्राहीका घरसम्म जोड्ने गरी ल्याइएको किसान मैत्री कार्यको प्रारम्भ भएकाले कृषि उपजको बजारीकरणमा किसानले चिन्ता गर्नुपर्ने अवस्था रहने छैन, प्रमुख खाँडको भनाइ छ। किसानलाई कृषिमा आकर्षण बढाउन नगरपालिकाले उत्पादित तरकारीको न्यूनतम समर्थन मूल्य तोकेको छ। उत्पादनका आधारमा प्रति किलो 5 रुपियाँ अनुदान दिँदै आएको छ। गत वर्ष किसानले अनुदान बापत 7,91,342 रुपियाँ पाएको नगरपालिकाले जनाएको छ। वालिङ नगरपालिका एक स्थित 83 कृषि उपज बजार व्यवस्थापन सहकारी संस्थालाई सो कृषि एम्बुलेन्स हस्तान्तरण गरिएको छ। नगरपालिकामा मंगलबार आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन ग्यावालीले सहकारीका अध्यक्ष अर्जुन प्रकाश अर्याललाई कृषि एम्बुलेन्सको चाबी हस्तान्तरण गर्नुभयो। चाबी ग्रहण गर्दै अध्यक्ष अर्यालले कृषि उत्पादनको संकलन, ढुवानी, भण्डारण र बजारीकरणमा सहज र व्यवस्थित बनाउन सहज बनेको बताउनुभयो। समयमै ढुवानी गर्न नसक्दा किसानका उत्पादनको बजारीकरण र मूल्यमा समेत प्रभावित बन्ने गरेको समस्या अब समाधान हुने विश्वास गरिएको छ। सहकारीमा दैनिक करिब 50 क्विन्टल तरकारी संकलन गरिने जनाइएको छ। एक पटकमा 130 क्यारेट कृषि उपज ढुवानी गर्न सक्ने कृषि एम्बुलेन्स क्षमताको छ। वालिङमा कृषि उत्पादन अत्यन्तै राम्रो हुन्छ। यहाँ मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल उत्पादक किसानहरू धेरै छन्। 83 र वरपरका क्षेत्र त झनै तरकारी र फलफूलको पकेट क्षेत्र मानिन्छन्।
नयाँ पत्रिका दैनिकमा पशुपन्छी सम्बन्धी औषधिको अवैध कारोबार, सचेत रहन आधिकारिक वितरकको आग्रह सम्बन्धी समाचार छापिएको छ। पशुपन्छी सम्बन्धी औषधिको अवैध आयात र बिक्री भइरहेको पाइएपछि आधिकारिक विक्रेता कम्पनीले सचेत गराएको छ। कान्तिपुर भेट डिस्ट्रिब्युटरले आयात तथा बिक्री गर्दै आएको भेटम्युलिन 80% तथा भेन्कामाइसिन 25% नक्कली प्याकिङ गरी अनधिकृत बिक्री वितरण भइरहेको हो। कान्तिपुर भेटले सूचना जारी गरी कम्पनीसँग मिलान तथा प्रमाणीकरण गरेर मात्र यस्ता औषधिको बिक्री वितरण गर्न भनेको छ। सम्पूर्ण विक्रेता तथा सरकारवालाहरूलाई उक्त औषधिहरू खरिद गर्दा आधिकारिक विक्रेता कान्तिपुर भेट डिस्ट्रिब्युटर प्रालीसँग मिलान तथा प्रमाणीकरण गरी मात्र खरिद तथा बिक्री वितरण गर्न अनुरोध छ, कम्पनीले भनेको छ। यस सूचनाको व्यवस्था गरी बजारमा उपलब्ध नक्कली औषधि खरिद वा बिक्री वितरण गरेमा त्यसबाट उत्पन्न हुने समस्याको सम्पूर्ण जिम्मेवारी सम्बन्धित खरिदकर्ता तथा विक्रेता स्वयंले वहन गर्नुपर्नेछ। अबको पालोमा कारोबार दैनिकमा प्रकाशित त्रिवेणीबाट 4,70,00,000 बढीको खसी बोका निर्यातसँग सम्बन्धित समाचार।
सल्यानको त्रिवेणी गाउँपालिकाका किसानले आर्थिक वर्ष 2082-83 खसी बोका बिक्रीबाट 4,70,97,586 रुपियाँ आमदानी गरेका छन्। 5 सहकारी मार्फत 2,580 खसी बोका बिक्री गर्दै किसानले व्यावसायिक बाख्रा पालनलाई पहाडी क्षेत्रको भरपर्दो आयस्रोतका रूपमा स्थापित गरेका हुन्। गाउँपालिकाको अनुदान, सहकारी मार्फत बजार व्यवस्थापन र उत्पादनको सुनिश्चितताले परम्परागत पशुपालन व्यावसायिक उद्यममा रूपान्तरण हुँदै गएको देखिएको छ। त्रिवेणी गाउँपालिकाले सञ्चालन गरेको कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम अन्तर्गत किसानहरूले 5 सूचीकृत सहकारी मार्फत खसी बोका बिक्री गरेका हुन्। गाउँपालिकाको तथ्याङ्क अनुसार यस अवधिमा कुल 98,023 केजी तौलका 2,580 खसी बोका बिक्री भएका छन्। बिक्रीबाट प्राप्त आमदानी 4,70,97,586 रुपियाँ पुगेको छ। यस कार्यक्रमबाट 878 किसान प्रत्यक्ष लाभान्वित भएका छन्। गाउँपालिकाले 100 केजी भन्दा बढी तौलका खसी बोका बिक्री गर्ने 469 किसानलाई प्रति किलो 12 रुपियाँका दरले प्रोत्साहन अनुदान उपलब्ध गराएको छ। यस बापत किसानले 933,516 रुपियाँ प्राप्त गरेका छन्। सहकारी संस्थालाई व्यवस्थापकीय खर्च बापत प्रति किलो 50 पैसाका दरले 38,896 रुपियाँ उपलब्ध गराइएको छ। किसान र सहकारीलाई वितरण गरिएको कुल अनुदान रकम 9,72,000 रुपियाँ भन्दा बढी रहेको त्रिवेणी गाउँपालिकाले जनाएको छ। त्रिवेणी गाउँपालिकाका पशु सेवा अधिकृत वसन्त रावतका अनुसार यस वर्ष उत्पादन उल्लेख्य रूपमा बढे पनि गाउँपालिकाको बजेट सीमित भएकाले अनुदान रकम घटाइएको हो। अघिल्लो वर्षहरूमा प्रति किलो 20 रुपियाँका दरले अनुदान उपलब्ध गराइँदै आएको भए पनि यस वर्ष प्रति किलो 12 रुपियाँ मात्रै प्रदान गरिएको रावतले बताउनुभयो। पशु सेवा अधिकृत रावतका अनुसार गाउँपालिकाले किसानलाई बजारसँग जोड्ने उद्देश्यले सहकारी मार्फत खसीबोका संकलन र बिक्रीको व्यवस्था गर्दै आएको छ। यसले किसानले उचित मूल्य पाउने, व्यापारीको मनोमानी मूल्य निर्धारणबाट बस्ने र उत्पादन बिक्रीको चिन्ता गर्न नपर्ने वातावरण सिर्जना भएको छ। कृषि पत्रिकाको अन्तिममा झण्डै 3 दशकपछि कार्यान्वयनमा ल्याउन लागिएको पशु वधशाला र मासु जाँच ऐन 2055मा रहेका मुख्य प्रावधानहरू के छन्, यो ऐन कार्यान्वयनको तयारी कस्तो छ र हाल बजारमा बिक्री भइरहेको मासुको गुणस्तर तथा यो ऐनको कार्यान्वयनबाट उपभोक्ताको स्वास्थ्यमा पर्ने सकारात्मक प्रभाव लगायतका विषयमा कृषि वन तथा पर्यावरण मन्त्रालयमा कार्यरत वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार शाहीसँग गरिएको संक्षिप्त कुराकानी।
यो झण्डै 3 दशकदेखि लागू हुन नसकेको पशु वधशाला र मासु जाँच ऐन 2055 जो यो सरकारले अत्यन्त उच्च महत्वका साथ लागू गर्न खोज्दैछ, यति महत्वका साथ सरकारले लागू गर्न खोजेको यो ऐनका मुख्य प्रावधानहरू के छन् यहीँबाट सुरुवात गरौँ।
यसको प्रमुख उद्देश्य त उपभोक्तालाई स्वच्छ मासु खुवाउने भयो र त्यसको लागि जस्तो पशुलाई वध गर्नुभन्दा अगाडि रोगी छ या छैन भनेर त्यसलाई जाँच गर्नुपर्ने व्यवस्था, अर्को पशु वधशालामा मात्रै त्यसलाई वध गर्नुपर्ने व्यवस्था, र यदि पशु वधशाला चाहिँ कुनै ठाउँमा छैन भने मासु सुपरिवेक्षकले एउटा मापदण्ड तोकेको ठाउँमा चाहिँ पशु वधस्थलमा वध गर्नुपर्ने त्यो व्यवस्था छ, र वध गरिसकेपछि त्यसलाई पशु चिकित्सकहरूबाट त्यसको जाँच गर्नुपर्ने र जाँच गरिसकेपछि सबै कुरा ठिक छ भनेपछि बजारमा जानुभन्दा अगाडि उपभोक्ताले त्यसलाई चाहिँ सेवन गर्नुभन्दा अगाडि त्यसमा छाप लगाएर मात्रै बजारमा पठाउने कुराहरू यसको मुख्य कुराहरू हुन्। र यो सँगसँगै जस्तो मासुमा मिसावट हुन नहुने, यसको छाला बिक्री गर्न नहुने मासुको छाला लगायतका विषयहरू यसका मुख्य प्रावधानहरू हुन्। र यसको दर्ता जस्तो व्यवसायहरूको दर्ताका विषयहरू पनि यसमा छ। अहिले वडा कार्यालयमै एउटा यसको प्रोसिजर के छ भने वडा कार्यालयमा व्यवसायहरूले चाहिँ निवेदन दिने, वडाले जिल्लाको प्रदेश स्थित कार्यालय छ त्यहाँ कार्यालयमा चाहिँ उहाँहरूले पठाउनुहुन्छ र त्यसको विशेषज्ञ रायको लागि चाहिँ पशु विभागमा आएर त्यस्तो किसिमको वधशालाहरू ठिक छ भने पशु विभागले चाहिँ सिफारिस दिएर फेरि जिल्लाकै कार्यालयहरूले दर्ता गर्ने यी व्यवस्था चाहिँ प्रमुख व्यवस्था हुन् यसको ऐनको।
अब यहाँले जति पनि व्यवस्थाहरू भन्नुभयो ती व्यवस्थाहरूको चुरोमा चाहिँ केन्द्रमा उपभोक्ताको स्वास्थ्यलाई चाहिँ यो ऐनले महत्व दिएको देखियो, तर काम अलिक चुनौतीपूर्ण रहेछ। यहाँले जो विभिन्न कुराहरू भन्नुभयो नि प्रावधानहरू भन्दाखेरि यति चुनौतीपूर्ण होइन, पशुको वध गर्ने बेलादेखि वधशालाको स्वच्छतादेखि मासुको गुणस्तरदेखि त्यसको परीक्षणदेखि यो बिक्री वितरणदेखि लिएर वधशालाको चाहिँ व्यवस्थापनदेखि लिएर यो चुनौतीपूर्ण कामका लागि संरचनागत अवस्था के छ?
अहिले ऐन कार्यान्वयनको लागि एज इट इज ऐन यस्तै हुँदा पनि हामीले कार्यान्वयन गर्न सक्ने अवस्था छ, तर पछिल्लो संहिता पछि यो सबै कामहरू स्थानीय तहले गर्नेबाटै हुने भए भएर स्थानीय तहलाई अलि धेरै अधिकार सम्पन्न बनाउने गरेर अहिले हामीले संशोधनको प्रक्रिया अगाडि बढाएछौँ। एउटा पहिलो कानुनी सुधारको कुरो, संरचनागत हिसाबमा चाहिँ हाम्रो सङ्घले एउटा मापदण्ड बनाउँछ, सङ्घीय कार्यालयहरू छ, र यही मासु जाँचको लागि मात्रै भनेर अहिले हामीले नयाँ एउटा चाहिँ भेटेरिनरी जनस्वास्थ्य कार्यालय हामीले प्रस्ताव गरिराखेका छौँ। यसले ओभरअल नेसनल स्ट्यान्डर्डहरू बनाउँछ र प्रदेश कार्यालय र स्थानीय तहहरूले नै यसलाई चाहिँ बढी चाहिँ कार्यान्वयन गर्ने गरे भा भएर अहिले धेरै जिल्लाहरूमा चाहिँ प्रदेशका कार्यालयहरू छ र हरेक स्थानीय तहमा हाम्रो भेटनेरी डक्टरहरू हुनुहुन्छ, त्यहाँ चाहिँ प्राविधिकहरू हुनुहुन्छ। र अहिले एउटा इन्ट्रेस्टिङ कुरा मात्र के हो भने हामीले मासु निरीक्षकका लागि आह्वान गरेका थियौँ हाम्रो मन्त्रालयले, त्यो गर्दाखेरि 24 घन्टामा 63 जिल्लाबाट लगभग 416 जना पशु चिकित्सकहरूले मासु निरीक्षकको लागि चाहिँ इच्छुक छु भनेर उहाँहरूले चाहिँ आवेदन दिनुभएको छ। यो भनेको जनशक्तिको धेरै समस्या छैन अहिले र संरचनागत हिसाबमा पनि यो एक किसिमले एलाइन बनिरहेछ र यो निर्णय नै यो लागू गर्ने निर्णय नै के भयो भने यसमा चाहिँ सबैले अपनत्व लगाएका छौँ जस्तो विषयगत समितिमा मन्त्रीज्यूले अध्यक्षता गर्नुहुन्छ त्यहाँ प्रदेश मन्त्रीज्यूहरू सबैको उपस्थितिमा र गाउँपालिका र महासङ्घ नगरपालिका महासङ्घको उपस्थितिमा सबैले ओनरसिप लिने गरिकन यसलाई लागू गरौँ है भनेर चाहिँ यसरी निर्णय भएर आएको विषय हो र पछिल्लो आवरण भन्नुहुन्छ भने हाम्रो माननीय मन्त्रीज्यूकै उपत्यकाका सबै मेयर साहबहरू बोलाएर ल लागू गर्नुपर्छ भनेपछि ल सबैले ल स्थानीय तह पनि रेडी भएपछि नेपाल सरकार अगाडि बढेको अवस्था हो।
हाल चाहिँ बजारमा बिक्री भएको जो मासु छ त्यो मासुको गुणस्तर र सरसफाई कस्तो छ यो ऐन कार्यान्वयनमा आएपछि उपभोक्ताको स्वास्थ्यमा पर्ने सकारात्मक प्रभाव के हुन सक्छ?
यो ऐनको मुख्य उद्देश्य नै स्वच्छ मासु चाहिँ उपलब्ध गराउने हो। अहिले पनि हामीले बजारमा हेर्यौँ भने 55 सालको बजार र अहिलेको बजारमा धेरै भिन्नता छ। मान्छेको चाहिँ चोइस फरक छ। अहिले धेरैले फ्रोजन मासु खान थाल्नु भएको छ। चिल गरेको मासु अहिले भाटभटीमा जानु तपाईँ बिगमार्टमा जानु त्यहाँ चिल फ्रोजन मासुहरू चाहिँ त्यहाँ राख्या हुन्छ र अहिले तपाईँको पछिल्लो आवरमा अहिले बच्छालाहरू पनि धेरै ठाउँमा बनिरहेको अवस्था छ। 55 सालको र अहिलेको बच्छालाहरू मासु पसलको गुणस्तर हेर्नु त्यहाँको सरसफाइका कुराहरू हेर्नु त्यो एकदम सुधार हुँदै आएको छ। यद्यपि केही ठाउँहरूमा जथाभावी चाहिँ वध गर्ने पशुहरूलाई अनि त्यही काट्ने त्यही बेच्ने र केही सरसफाइका कुराहरू चाहिँ नहुँदाखेरि यसले प्रत्यक्ष जनस्वास्थ्यमा असर पर्ने भए भएर यसलाई अलिकति नियमन गर्नुपर्छ है भन्ने हिसाबले चाहिँ हामीले अहिले काम सुरु गरिराखेका छौँ। विशेष गरेर यसको जनस्वास्थ्यको पाटो हेर्नुहुन्छ भने तपाईँले मान्छेमा जति पनि संक्रामक रोगहरू लाग्छ त्यसको 75% रोग भनेको पशुजन्य पदार्थबाटै जाने हो। अहिले तपाईँले विश्व पशु स्वास्थ्य सङ्गठन र विश्व स्वास्थ्य सङ्गठनको डाटा हेर्नुभयो भने हरेक वर्ष 5 नयाँ रोगहरू मान्छेमा देखिन्छ भन्छ। त्यो 5 मध्ये 3 रोग चाहिँ पशुबाट चाहिँ उत्पत्ति हुन्छ भनेर भनेको छ कि। र अर्को कुरा के हो भने मान्छेमा जति पनि संक्रामक रोगहरू लागिराखेका छन् त्यो 60% रोग चाहिँ जुनोटिक भनेर भन्छौँ, मान्छेबाट पशुमा सर्ने पशुबाट मान्छेमा सर्ने खालका रोगहरू छन्। त्यो भए भएर जबसम्म दुध यो मासुलाई स्वस्थ बनाइँदैन, स्वस्थ रूपमा चाहिँ उपभोक्ताका माझ पुर्याइँदैन, यो संविधानको धारा 44 के भनेको छ भने हरेक वस्तुलाई हरेक उपभोक्तालाई गुणस्तरीय सेवा र वस्तुको उपभोग गर्ने हक भनेर भनेको छ कि। भनेको स्वच्छ मासु खान पाउने त हरेक उपभोक्ताको हक हो नि। त्यो भएर यसलाई पनि अब यसको जनचेतना एकदम व्यवसायहरूमा पनि फैलिरहेछ। अस्ति 20 घोषणा हो, अहिलेसम्म चाहिँ धेरै यसका स्टेक होल्डरहरूले यसलाई चाहिँ सहयोग गर्नु भएको छ, स्वागतै गर्नु भएको छ।
हवस् त, आजलाई कृषि पत्रिका यति नै। कृषि पत्रिकाबाट सहकर्मी काशीनाथ दवाडी सहित शान्ति कुँवर र म नरेश न्यौपानी आज्ञा चाहन्छौ। नमस्कार।